यो रेडियो नेपाल हो। बिहान 11 बजेको समाचारमा स्वागत छ। म निर्मला ठकुराठी। बाजुराको बुढ़ी गंगा नगरपालिकाका 10 वटै ओडाका 10 मतदान स्थल तथा 19 मतदान केन्द्रमा पुनः मतदान शुरू भएको छ। सबै मतदान स्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कड़ा पारिएको छ। निर्वाचनमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान सहितका करिब 1200 सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि गत वैशाख 30 मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि बुढ़ी गंगामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। बिहान 7 बजेबाटै सबै मतदान स्थलमा शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया शुरू भएको प्रमुख निर्वाचन अधिकारी माधव घिमिरेले बताउनुभयो। बुढ़ी गंगामा कुल मतदाता संख्या 12,659 रहेको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टी अध्यक्ष सहित शीर्ष नेता संसद बैठकमा सहभागी हुनुपर्ने भएपछि हिजोका लागि तोकिएको बैठक आजका लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका शोकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो। बैठक अहिले 11 बजे कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा शुरू हुनेछ। माओवादीको बैठक आइतबारदेखि शुरू भएको हो। बैठकमा अध्यक्ष प्रचण्डले राजनैतिक प्रतिवेदन पेश गर्नुभएको थियो। बैठक स्थगित भएसँगै अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम रोकिएको छ। बागलुङको निसीखोला गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। चट्याङ लागेर निसीखोला गाउँपालिका वडा नम्बर 3 की 76 वर्षीय नर्मती घरती र निसीखोला गाउँपालिका वडा नम्बर 6 की 16 वर्षीय ज्ञानमला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। चट्याङबाट ज्ञानमलाकी आमा 33 वर्षीय ननसरा परियार घाइते भएको प्रहरीले जनाएको छ। गैराती सोही पालिकाको वडा नम्बर 5 निशी डाँडा र वडा नम्बर 3 गुममा चट्याङ लाग्दा सो घटना भएको हो। घाइतेको स्वास्थ्य चौकी निशीमा उपचार भइरहेको छ। चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका 14 रोपाहाहरू चट्याङ लागेर घाइते भएका छन्। कालिका 8 मझुवा स्थित कमला बिकको खेतमा हिजो धान रोपाई गरिरहेको अवस्थामा पानी परेपछि उनीहरू स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए। सोही क्रममा हुरी बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते मध्ये 5 जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य 9 जना गएराती नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। घाइते 5 जनाको अवस्था खतरा मुक्त रहेको छ। हिजो साँझ 6 बजेको समयमा चट्याङ परेको बताइएको छ। नेपालले राष्ट्रसंघीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको संकटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबूत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ। अमेरिकाको न्यूयर्कमा हिजो आयोजित राष्ट्रसंघीय उच्च स्तरीय फोरममा अति कम विकसित देशमा कोरोना विरूद्धको खोपको समान पहुँच र खोपको समान पहुँच विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख अमृत बहादुर राईले नेपालको धारणा प्रस्तुत गर्नुभएको हो। जिल्ला अदालत सुर्खेतले जग्गा धनीलाई थाहै नदिएर जग्गा खरिद बिक्री सम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारी सहित 13 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यको एकल इजलासले हिजो कृत्य तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका 4 कर्मचारी सहित 13 जना दोषी रहेको फैसला सुनाएको हो। जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरूप सावत, कम्प्यूटर शाखामा कार्यरत गणेश बिक, खरिदार कृष्ण बहादुर थापा, दिपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा नामसारी फाँटका तीर्थराज महतरा, वीरेन्द्रनगर 12 तत्कालीन कार्यवाहक अध्यक्ष रामकुमार दर्लामी, ओडा सचिव उत्तम अधिकारी र सुनिता राणालाई कृत्य कसुरमा दोषी ठहर गरेको छ। र अन्त्यमा अन्तर्राष्ट्रिय समाचारमा, युक्रेनको पूर्वी प्रान्तहरू लुहान्स्क र डोनेस्कका गवर्नरले रूसले गत 24 घण्टामा भीषण हवाई आक्रमण गरेको जसका कारण व्यापक जनधनको क्षति भएको बताउनु भएको छ। युक्रेनको पूर्वी क्षेत्रका शहर र गाउँहरू रूसी क्षेप्यास्त्र आक्रमणका कारण भग्नावशेषमा परिणत भएको संचार माध्यम अल जजिराले जनाएको छ। हवाई आक्रमणमा हालसम्म 8 सर्वसाधारणको मृत्यु भइसकेको र 25 जना भन्दा बढ़ी घाइते भएका अल जजिराले उल्लेख गरेको छ। सँगै बिहान 11 बजेको समाचार सकियो। यसपछि अर्को समाचार 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।